السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام پیش ہے جہاں رنگ، میزبان بہجت جلانی، میرے ساتھ پروڈیوسر ہیں اسفر امام، انجینئر مارٹن کروسس، اور یہ اردو وی او اے کی نشریات آپ کے لیے میڈیم ویو 972 کلو ہرٹس پر پیش کی جاتی ہیں. اس کے علاوہ آن لائن اردو وی او اے .com پر لاگ ان کرتے ہوئے آڈیو اسٹریم کے ذریعے براہ راست یہ نشریات سماعت فرما سکتے ہیں. ہمارے یہ پروگرام جب نشر ہو جاتے ہیں تو اس کے بعد آپ ان کو وائس آف امریکہ اردو کی ویب سائٹ اردو وی او اے .com پر اور اس کے علاوہ فیس بک اور ٹویٹر پر بھی سن سکتے ہیں. ہمارے ان پروگراموں کو سنتے رہیے، ہم سے رابطے میں رہیے تاکہ ہمیں معلوم ہو سکے کہ ہم پروگراموں کو آپ کی تجویزوں کے مطابق بہتر سے بہتر انداز میں پیش کر رہے ہیں. تو آئیے پروگرام پر نظر ڈالتے ہیں. تفصیل کچھ اس طرح سے ہے. امریکہ میں گزشتہ روز ڈیموکریٹ اور ریپبلکن پارٹی کے نامزد صدارتی امیدواروں کے درمیان پہلا مباحثہ ہوا. پاک بھارت کشیدگی اور سنتاس کا معاہدہ، پاکستان کی اسمبلی میں ہندو میرج بل کی منظوری، افغانستان میں فوجیوں کی ہلاکت اور داعش کا بڑھتا اثر، اور آخر میں شام میں جاری تشدد اور ترکی میں ہونے والی گرفتاریوں پر بات کریں گے. ہمارے ساتھ ہیں ہمارے ساتھی محمد عاطف، جنہوں نے ہافسٹر یونیورسٹی میں ہونے والے اس پہلے مباحثے کی کوریج کی. ہمارا ساتھ دے رہے ہیں ڈیموکریٹ تجزیہ کار ظفر طاہر اور ریپبلکن تجزیہ کار ایم جے خان، اور جس کے بعد ہم ڈاکٹر طیب محمود سے بھی ان کے خیالات جانیں گے اس مباحثے کے مجموعی اثرات کے بارے میں. تو آئیے باقاعدہ آغاز کرتے ہیں، پہلے خوش آمدید کہتے ہیں. السلام علیکم جی. آتے پہلے تو آپ یونیورسٹی میں ہونے والے مباحثے کی کچھ روداد مختصراً بتائیے گا، کیا ماحول تھا اور شرکاء کا فوری رد عمل کیا رہا؟
جی، شرکاء کا فوری رد عمل تو ملا جلا ہی تھا، کیونکہ ظاہری بات ہے دونوں اطراف کے لوگوں کی اپنی پارٹی کے ساتھ ایک ایسوسیشن ہے اور وہ یہی سمجھتے ہیں کہ ان کے کینڈیڈیٹ نے بہت اچھی پرفارمنس دی ہے. لیکن اوور آل اگر دیکھا جائے تو یہ کہنا غلط نہ ہوگا کہ ہلری کلنٹن بہت بہتر طور پر تیار ہو کر آئی تھیں اس مباحثے کے لیے، اور ہم نے یہ دیکھا بھی کہ جہاں بھی بات آئی کسی ایسے موضوع کی جس پر زیادہ جامع جوابات درکار تھے تو ہلری کلنٹن زیادہ تیار تھی، انہوں نے پلانز بتائے، انہوں نے زیادہ جامع گفتگو کی. اور ڈونلڈ ٹرمپ جو کہ مشہور ہیں چھوٹے چھوٹے جملے بولنے کے لیے، وہ ٹوکتے رہے ہلری کلنٹن کو چھوٹے چھوٹے جملے بول کر، لیکن اس کا انہیں کوئی فائدہ نہ ہوا.
اچھا، یہاں ہم تھوڑی سی تفصیل بتاتے ہیں کہ یہ صدارتی مباحثوں کی تاریخ میں پہلی بار تھا کہ ایک مرد اور ایک خاتون امیدوار کے درمیان مباحثہ ہوا. مباحثے سے قبل جب تازہ ترین رائے عامہ یعنی اوپینین پولز تھے، ان جائزوں کے مطابق ہلری کلنٹن کو ڈونلڈ ٹرمپ پر صرف 3 پوائنٹس کی برتری حاصل تھی. اس مباحثے کے منتظم این بی سی نیوز کے میزبان لیسٹر ہولڈ تھے، اور بتایا جا رہا ہے خبروں کے مطابق کہ کوئی 10 کروڑ لوگوں نے دنیا بھر میں یہ مباحثہ براہ راست دیکھا. مباحثے کے دوران بعض موقعوں پر دونوں امیدواروں کی ایک دوسرے کی ذات پر حملے بھی ہوئے. ٹرمپ کا کہنا تھا کہ ہلری اس توانائی اور قوت سے محروم ہے جس کی امریکہ کے صدر کو ضرورت ہے. انہوں نے سابق وزیر خارجہ پر ہزاروں ای میلز کے حوالے سے بھی الزام لگایا، جبکہ ہلری نے کہا کہ بزنس مین ٹرمپ ٹیکس چوری میں ملوث ہیں، وہ خواتین اور اقلیتوں کے متعلق اچھی رائے نہیں رکھتے، محض ایک ٹویٹ پر اشتعال میں آنے والے شخص کے ہاتھ میں ایٹمی بٹن نہیں دیا جا سکتا. یہ کچھ چیدہ چیدہ باتیں تھیں جو ہم نے آپ کو بتائیں. تو جیسا کہ عاطف، عام طور پر رپورٹوں میں یہ بھی بتایا جا رہا ہے کہ چونکہ یونیورسٹی میں زیادہ طالب علم تھے، اور اس دفعہ ووٹروں کا انتخاب کا بڑا دار و مدار ہوگا ان نوجوان ووٹروں کے اوپر کہ وہ کس کی طرف اپنا جھکاؤ رکھتے ہیں. اس سلسلے میں کچھ صورتحال سامنے آئی ہے کہ یونیورسٹی میں رہنے والے طالب علموں کا رد عمل کیا ہے دونوں امیدواروں کے بارے میں؟
جی ہاں، میں جس دن یہاں پہنچا تھا اسی دن میں نے کوشش کی تھی کچھ لوگوں سے بات کرنے کی، اور جب ان سے بات ہوئی تو انہوں نے اپنی خواہشات کا ذکر کیا کہ وہ کیا جاننا چاہتے ہیں، کیا سننا چاہتے ہیں. جس کے بارے میں جب میں نے ان سے پوچھا تو بہت سے لوگ لبرل جو ایجنڈا ہے اس کو زیادہ سپورٹ کرتے ہیں.
اچھا، تو اس سلسلے میں یہ بات ہوئی کیونکہ بہت سارے لوگوں کا کہنا تھا جب ہم نوجوانوں کے بارے میں بات کرتے ہیں کہ وہ کہتے ہیں کہ وہ ابھی تک اپنا ذہن نہیں بنا سکے اس بارے میں، اور فیصلہ کن انہوں نے کوئی فیصلہ نہیں کیا اس بارے میں. کیا آپ سمجھتے ہیں کہ اس ڈیبیٹ کے بعد ان کو فیصلہ کرنے میں کچھ آسانی ہو سکے گی؟ میرا خیال ہے عاطف کا لائن ڈراپ ہو گیا. ہم بات کرتے ہیں ظفر طاہر صاحب سے اور ایم جے خان صاحب سے. آپ دونوں کو ہم پروگرام میں بہت خوش آمدید کہتے ہیں. اپنے سننے والوں کو بتائیں کہ جب سے ہم نے امریکہ میں انتخابی عمل کے بارے میں بات کی ہے, یہ دونوں ریپبلکن اور ڈیموکریٹ تجزیہ کار ہمارے ساتھ ہوتے ہیں, ہمارے ان پروگراموں میں جائزہ لیتے ہیں. ظفر طاہر صاحب, پہلے آپ یہ فرمائیے گا کہ اس مباحثے کے بعد کیا آپ سمجھتے ہیں کہ ڈیموکریٹ امیدوار ہلری کلنٹن ان ووٹروں کو اپنی حمایت میں کرنے میں کامیاب ہو سکی ہیں جنہوں نے ابھی تک کسی امیدوار کے لیے فیصلہ نہیں کیا تھا, جن کو انڈیسائیڈڈ ووٹرز کہتے ہیں؟
جی بالکل, اور سب سے پہلے تو میں شروع کروں گا آپ کے شکریہ کے ساتھ اور وائس آف امریکہ کے شکریہ کے ساتھ کہ آپ پاکستانی امریکنز کو یہ موقع دیتے ہیں, اور عاطف راجپوت صاحب کو بھی میرا سلام پہنچے. ہم نے کافی ٹائم فلاڈیلفیا میں ساتھ گزارا ڈیموکریٹک کنونشن کے دوران. کل کی جو ڈبیٹ تھی وہ میں سمجھتا ہوں کہ کافی ون سائیڈڈ رہی. ہلری کلنٹن نے بہت زیادہ کانفیڈنس کا, مضبوطی کا, ایک فرمنس کا انہوں نے مظاہرہ کیا. وہ اپنے ایشوز پہ ڈٹی رہیں اور انہوں نے بڑی میرے خیال سے ہمت کر کے شروع ہی کے 10 منٹ میں ڈونلڈ ٹرمپ کے جو ویک ایریاز ہیں اس پر انہوں نے اٹیک کیا, اور اس میں رسک تھی کہ کہیں ڈونلڈ ٹرمپ ان کا مضبوطی سے جواب دیں اگر تو کہیں ہلری جو ہیں وہ منتشر نہ ہو جائیں. مگر ہم نے یہ دیکھا کہ ڈونلڈ ٹرمپ جو تھے وہ انپریپیئرڈ تھے, انہوں نے تیاری بالکل نہیں کی ہوئی تھی, بار بار وہ پانی پی رہے تھے اور وہ ایشوز پہ وہ نہیں لا پائے ہلری کو. اور یہ سب سے جو اہم چیز جو میرے خیال سے ہلری نے آخری میں کہی بھی کہ انہوں نے اس ڈبیٹ کی تیاری کی تھی اور وہ تیاری کر رہی ہیں امریکہ کی صدر بننے کی, جبکہ ڈونلڈ ٹرمپ کا اسٹائل یہ ہے کہ وہ تیاری نہیں کر رہے. تو وہ ووٹر جو کہ انڈیسائیڈڈ ہے, جس نے بھی فیصلہ نہیں کیا ہے, کل اس کو یہ دیکھنے کا موقع ملا کہ اس آدمی کے لیے تو کوئی چیز سیریس ہے ہی نہیں. ابھی تک تو وہ یہ دیکھ رہے تھے کہ ایسی وہ باتیں کر رہے تھے ریپبلکن پرائمریز کے دوران اور پچھلے چند مہینوں سے, جو کہ لوگوں کو بھکانے والی, اب میں کہوں گا ان کے فیئرز, ان کو خوف دلانے والی, ان کو تنبیہ کرنے والی کہ کیا چیز اس ملک میں غلط ہو رہی ہے, اور وہ ان کو کافی حد تک مارجن دے رہے تھے. مگر کل جب دونوں کینڈیڈیٹ آمنے سامنے تھے تو لوگوں کو یہ موقع ملا دیکھنے کا کہ کیا واقعی ہم اس آدمی کو اور اس کینڈیڈیٹ کو ہم ٹرسٹ کر سکتے ہیں نیوکلیئر بٹن کے ساتھ, کیا ہم اس کو ٹرسٹ کر سکتے ہیں اپنی پالیسیز کے ساتھ, کیا واقعی میں ہم اس آدمی کو وائٹ ہاؤس بھیج سکتے ہیں. تو کل کا مارکا میرے خیال سے ہلری نے بھرپور طریقے سے جیتا. میں خود ایز اے ڈیموکریٹ کافی حیران ہوں کہ کس حد تک ہلری کل ڈیبیٹ میں کامیاب ہوئی.
اچھا, ایم جے خان صاحب سے پوچھتے ہیں. خان صاحب, یہ فرمائیے گا کہ ریپبلکن امیدوار ڈونلڈ ٹرمپ کی مجموعی کارکردگی مباحثے میں کیسی رہی؟ ویسے اس مباحثے سے بہت دن پہلے یہ رپورٹیں آ رہی تھیں کہ ان کو جس طرح تیاری کرنا چاہیے تھی شاید اس طرح انہوں نے تیاری نہیں کی. کیا آپ سمجھتے ہیں کہ اس مباحثے کے بعد وہ اپنے لیے مزید حمایت حاصل کرنے میں کامیاب ہوئے ہوں گے؟ مجھے یاد ہے آپ سے بات کرتے ہوئے آپ نے کہا تھا کہ مباحثے بہت حد تک اس بات کا اور اس رجحان کا پتہ دیں گے کہ اب رائے عامہ کا رخ کس طرف ہوگا. تو آپ مجموعی ایک تاثر کے بارے میں کیا کہیں گے, اس کے بعد ایک ایک اور سوال آپ سے کروں گے.
جی بہت بہت شکریہ. ایک بات تو یہ طے ہے کہ ہلری کلنٹن صاحبہ ہمیشہ سے ہر ایک نے ریکگنائز کیا ہے کہ جہاں تک پالیسی کی بات آتی ہے اور نالج کی بات آتی ہے, ایشوز کی بات آتی ہے, تو وہ ہر لحاظ سے بہت زیادہ پریپیئرڈ ہوتی ہیں. اور کیونکہ سیکرٹری آف اسٹیٹ رہ چکی ہیں, سینیٹر رہ چکی ہیں, پالیٹکس میں ان کی ساری زندگی ہے, تو ان کو ایشوز پہ بڑا عبور حاصل ہے. اور یہ چیز ہم نے پرائمری ڈبیٹس میں بھی دیکھی, یہی چیز ہم نے کل بھی دیکھی. میرا خیال ہے کہ دونوں کینڈیڈیٹس کے پاس بہت موقع تھا ایک دوسرے کی ویکنیس کو اجاگر کرنے کا, اور وہ میں سمجھتا ہوں کہ کسی حد تک ڈونلڈ ٹرمپ صاحب کی جو تیاری تھی اس میں شاید ان کے جو مشیر تھے انہوں نے ان کو کسی حد تک اس چیز سے روکا, کیونکہ پوری ڈبیٹ میں ڈونلڈ ٹرمپ صاحب جو کہ کیمپین میں اپنے کہتے رہے کہ ہلری کلنٹن صاحبہ کے بارے میں, خاص کر ان کی جو ایشوز ہیں, لیک آف ٹرسٹ جو لوگوں کا ہے ہلری کلنٹن صاحبہ کے بارے میں, اور یا یہ کہ لوگ ان کو کہتے ہیں کہ وہ سچ نہیں بولتی, یا ان کے جو ایشوز ہیں بنغازی کے یا ای میلز کے, وہ اتنا زیادہ نہیں لے کر آئے جتنا وہ لا سکتے تھے. اب یہ اسٹریٹجی کی بات ہوتی ہے. ایک بات جو ہے دیکھنے والی وہ یہ ہے کہ پچھلے کئی ہفتوں سے ڈونلڈ ٹرمپ صاحب پولز میں اپنے آپ کو جو ہلری سے بہت پیچھے تھے بالکل قریب لے آئے تھے, اور ہر کوئی یہ کہہ رہا تھا کہ یہ الیکشن جو ہے اب ڈیڈ ہیٹ میں ہے. تو ڈونلڈ ٹرمپ صاحب کو جو سپورٹ مل رہی ہے वो मैं नहीं समझता कि उनके सपोर्टर जो हैं वो इस वजह से उनको सपोर्ट दे रहे हैं कि उनको उबूर हासिल है डिटेल्स के ऊपर, पॉलिसीज के ऊपर। आई थिंक वो उनको एक आउटसाइडर कैंडिडेट समझते हैं और वो कैंडिडेट ऑफ चेंज समझे जाते हैं, इसलिए लोग उनको सपोर्ट कर रहे हैं। अब देखना ये है कि इस डिबेट के बाद, मैं समझता हूँ कि दोनों के जो अपने बेस है वो तो उनके साथ रहेगा। हिलरी क्लिंटन साहिबा अपने जो बर्नी सैंडर्स के वोटर्स को कितने अपनी तरफ ला सकती है ये एक देखने की बात है। मैं समझता हूँ डोनाल्ड ट्रंप साहब का जो बेस वोट है वो उनके साथ रहेगा, और जो पोल्स अब बिल्कुल करीब आ गए थे, अब देखना ये है डिबेट के बाद वो पोल्स उसी तरह रहते हैं, डोनाल्ड साहब का मोमेंटम रहता है या सिचुएशन चेंज होती है। और अभी दो डिबेट्स और बाकी है और उसमें एक टाउन हॉल मीटिंग के स्टाइल पे है, तो उसमें भी देखना है कि किस हद तक ये फर्क पड़ता है। मगर कल ये बात सही है कि हिलरी क्लिंटन साहिबा जब बात होती है इश्यूज की या पॉलिसीज की तो वो हमेशा से वेल प्रिपेयर्ड हैं, और हर कोई ये शुरू से ही कह रहा था कि हिलरी क्लिंटन साहिबा की परफॉर्मेंस वाकई बहुत अच्छी रहेगी, तो इश्यूज के ऊपर उनकी परफॉर्मेंस अच्छी रही। डोनाल्ड ट्रंप साहब जो उनको चैलेंज कर सकते थे बहुत सारी जगहों पे, वो उन्होंने नहीं किया, उसमें उनकी स्ट्रेटेजी शामिल हो सकती है।
अच्छा, अब ये आखिरी सवाल है मेरा आप दोनों से, मईशत, तालीम, मुआवजा, नस्ली इम्तियाज, साइबर सिक्योरिटी और दहशत गर्दी का मुकाबला, कानून नाफिज करने वाले इदारों की कारकर्दगी, ओबामा इंतजामिया के मुआहदे, इस मुबाहसे का खास मौजूआत रहे। जफर ताहिर साहब, हिलरी क्लिंटन अपने डेमोक्रेटिक प्लेटफॉर्म से बात करते हुए इन मुख्तलिफ अमूर पर किस हद तक कामयाब नजर आई?
देखिए अगेन उन्होंने इश्यूज तमाम कवर किए जो उनसे सवाल पूछे गए, और उन्होंने भरपूर तरीके से मईशत पे बात की। उन्होंने कहा कि ये 25 मिलियन जॉब्स जो ऐड करने का वो दावा कर रहे हैं ये बिल्कुल अनरियलिस्टिक है, ये पॉसिबल नहीं है। टैक्स के वो जो दावे कर रहे हैं, उन्होंने कहा कि इसका फायदा सिर्फ जो अमेरिका के अमीर हैं उनको पहुंचेगा, जो बड़े बड़े ट्रांजेक्शन में इन्वॉल्व है। उसके मुकाबले में उन्होंने जो प्लान पेश किया वो एक रियलिस्टिक प्लान है जिसमें टैक्स में भी कमी होगी, मगर इस हद तक नहीं होगी कि आपकी मईशत ही बैठ जाए, और जॉब्स इंक्रीज होंगी इसलिए कि वो कॉम्प्रिहेंसिव एक यानी कि एक जामे प्लान वो लेके आएंगी। इमिग्रेशन पे हिलरी ने टच किया, मैं समझता हूँ कि डोनाल्ड ट्रंप ने जितने दावे किए थे इमिग्रेशन के बारे में कि वो दीवार बनाएंगे और मुसलमानों पे पाबंदी लगाएंगे, बिल्कुल वो उस तरफ नहीं गए, उनको पता था कि ये कॉन्ट्रोवर्शियल इशूज हैं। इसके अलावा कानून नाफिज करने पर ट्रंप ने फिर वही पुरानी वाली बात की कि जो न्यूयॉर्क में जो एक पॉलिसी अपनाई गई थी जिसको हम कहते हैं स्टॉप एंड फ्रिस्क, यानी कि आप किसी को भी रोक के उसकी तलाशी ले सकते हैं, वो बड़ी हद तक कामयाब गई और इस पॉलिसी को पूरे मुल्क में अपनाना चाहिए। तो उसका एक बड़ा सिंपल सा जवाब है, वो जवाब ये था जो कि हिलरी ने दिया कि वो कोर्ट्स कह चुके हैं कि वो जो पॉलिसी थी वो अमरीकी दस्तूर के मुताबिक नहीं है, वो इलीगल पॉलिसी थी। फिर आप देखिए कि इराक के बारे में जो जो उन्होंने क्लेम्स किए थे, हिलरी टुक हिम टू द टास्क, उन्होंने उनको चैलेंज किया कि नहीं आपने भी इराक पे जो हमला था उसकी हिमायत की थी। एक सिर्फ जो पॉइंट था मैं समझता हूँ जिसपे हिलरी को जवाब देना पड़ा, वो जो ट्रांस पैसिफिक पैक्ट जो है जिसपे ओबामा साहब जो है वो उसके फेवर में है, और हिलरी शुरू में फेवर में थी और अब फेवर में नहीं है। तो उन्होंने कहा कि हमारे डिफरेंसेस हो सकते हैं, उस पे ट्रंप ने कोशिश की कि उनको पिन डाउन करें कि क्या आप ओबामा के खिलाफ है। तो उन्होंने कहा कि हम दोनों की पॉलिसीज जरूरी नहीं है कि हर चीज में सिमिलर हो।
जी, एमजे खान साहब से यही सवाल पूछते हैं। खान साहब, आप ये बताइएगा, जैसा कि आपने वैसे पहले ही अपने उसमें कहा कि उनको एक लोग जो हैं कैंडिडेट ऑफ चेंज समझते हैं, आउटसाइडर समझते हैं, जाहिर है कि उनका सियासत के मामले से उस तरह ताल्लुक नहीं रहा बाकायदा तौर पर जैसा कि हिलरी क्लिंटन एक मंजी हुई ना सिर्फ सियासतदान हैं, वजीर खारजा रहीं, सैनटर रहीं, तो आप ये फरमाइएगा कि रिपब्लिकन सदारती उम्मीदवार अब अपने पार्टी प्लेटफॉर्म से इन अहम अमूर की वजाहत करते हुए क्या आप समझते हैं कि पार्टी की वो क्यादत जो उनसे कुछ फासला उन्होंने किया हुआ था वो उनको करीब लाने में किसी तरह कामयाब होंगे, या किसी भी तरह से वो अपनी रिपब्लिकन पार्टी के एजेंडे को नुमाया तौर पर सामने लाने में कामयाब रहे?
देखें, ट्रंप साहब की जो कैंडिडेसी है वो शुरू से ही यही है कैंडिडेट ऑफ चेंज, और उन्होंने एस्टेब्लिशमेंट को चैलेंज किया है, और वो कहते हैं कि जो भी दोनों पार्टी जो है रिपब्लिकन पार्टी और डेमोक्रेटिक पार्टी कि जो लोग ऐवानों में बैठे हुए हैं उन्होंने लोगों की वो खिदमत नहीं की जो करनी चाहिए थी, और ये चेंज आनी चाहिए। दैट्स हिज होल कैंपेन, और उसमें उन्होंने रिपब्लिकन्स को भी उतना ही क्रिटिसाइज करते रहे हैं जितना डेमोक्रेट्स को। میں سمجھتا ہوں کہ اینڈ آف دا ڈے یہ دونوں پارٹی کی بیس جو ہے یہ ساتھ مل کے ووٹ دیں گی, کیونکہ ڈیموکریٹ جو ہیں وہ ڈیموکریٹس کو ووٹ دیں گے, ریپبلکن ریپبلکن کو ووٹ دیں گے. دیکھنا یہ ہے کہ جو بیچ کے لوگ ہیں, خاص کر جو سبربن ایجوکیٹڈ وائٹ کلاس ہے, وہ کس طرف جاتی ہے, کیونکہ بلو کالر ورکر تو ٹرمپ صاحب کے ساتھ ہیں اور مائنورٹیز ہلری کلنٹن صاحبہ کے ساتھ ہیں, مگر یہ دیکھنا ہے کہ سبربن وائٹ ووٹس کہاں جاتا ہے. تو کافی پولز انہوں نے کلوز کیے ہیں, مگر یہ پولز اوپر نیچے ہوتے رہتے ہیں, اور بہت سی جگہوں پہ میں سمجھتا ہوں کہ ٹرمپ صاحب کی جو تیاری تھی اس میں ان کے جو مشیر تھے انہوں نے شاید ان کو اس طرح سے تیار کیا تھا کہ وہ آفینسو پہ کم رہیں, کیونکہ ان کو بہت موقع ملے ہیں پوری رات آفینسو پہ آنے کے. ہلری کلنٹن کے یہ ٹریڈ ایشوز ہو گئے یا ان کا جو ووٹ تھا, دیکھیں ٹرمپ تو ایک پرائیویٹ سٹیزن تھا, اگر اس نے وار کی حمایت کی یا مخالفت کی اس کا وار کے اوپر یا وار کے ڈیسیشن کے اوپر فرق نہیں ہے. ہلری کلنٹن صاحبہ نے ووٹ دیا تھا, ان کے ووٹ کی وجہ سے وار شروع ہوئی تھی عراق میں, جو کہ ساری دنیا کہتی ہے کہ ایک غلط ہے, اور ہلری کلنٹن اس سے کافی حد تک اپنے آپ کو بچانے کی کوشش کرتی ہیں, مگر فیکٹ آف دا میٹر یہی ہے کہ اسٹیٹسمین وہی ہوتا ہے جو صحیح وقت پہ صحیح فیصلہ کرے, اور وہ صحیح فیصلہ نہیں تھا ہلری کلنٹن صاحبہ کا. تو ٹرمپ صاحب کو بہت جگہ پہ اپارچونیٹی تھی, اب وہ دوسری ڈبیٹ سے تیسری ڈبیٹ میں کس حد تک ان چیزوں کو باہر لاتے ہیں یہ دیکھنے کی بات ہے. اور میں سمجھتا ہوں یہ ڈبیٹ, میں سمجھتا ہوں کوئی بھی ہلری صاحبہ کی جگہ یا ٹرمپ صاحب کی جگہ کوئی بھی ہوتا تو وہ دوسرے کو بہت آسانی سے ڈبیٹس میں فوقیت حاصل کر سکتا تھا, مگر یہ کہ ابھی کافی 6 ہفتے باقی ہیں الیکشن میں, اٹس اے لانگ ٹائم, اور ہلری کلنٹن کی کوشش یہ ہوگی کہ اپنے وہ جو خاص طور پہ جو برنی سینڈرز کے ووٹس ہیں ان کو اپنے ساتھ بلا لے, اور ٹرمپ صاحب کی کوشش یہ ہوگی کہ جو سبربن وائٹ ووٹ ہے اور کچھ حد تک اگر وہ مائنورٹیز کو بلیک ووٹرز کو اپنے ساتھ ملا سکے تو یہ ان کی کامیابی کی ضمانت ہو سکتی ہے. الیکشن از ویری ویری کلوز, یہ بڑا کلوز الیکشن رہے گا میں سمجھتا ہوں, کیونکہ سوسائٹی ڈیوائڈیڈ ہے, امریکن سوسائٹی بہت ڈیوائڈیڈ ہے اس وقت, اور امریکن سوسائٹی میں جنرلی اسٹیبلشمنٹ کے خلاف رجحان ہے. تو اب یہ کس حد تک ریزلٹ میں اس کی شکل نظر آتی ہے یہ دیکھنے کی بات.
بہت بہت شکریہ ایم جے خان صاحب ریپبلکن, اور ظفر طاہر صاحب ڈیموکریٹ پارٹی کی طرف سے ہمارے ساتھ بات کر رہے تھے. اب ہم بات کرتے ہیں, بہت بہت شکریہ آپ دونوں کا, آپ سے میری پھر بھی بات ہوگی. ہمارے ساتھ ہیں ڈاکٹر طیب محمود, اب ہم ان سے بات کرتے ہیں, ہمارے پروگراموں کا ممتاز نام ہے. السلام علیکم ڈاکٹر صاحب.
السلام علیکم جی.
ڈاکٹر صاحب, کل رات پہلے صدارتی مباحثے میں آپ دونوں امیدواروں کی کارکردگی کو دیکھتے ہوئے اس مباحثے کی جو اہمیت اور اس کے بعد کا جو مجموعی تاثر اور رد عمل ہے اس کے بارے میں کیا ہے تجزیہ آپ کا کہتا ہے, کس طرح سے بات دیکھتے ہیں آپ اس کو؟
کل رات کی ڈبیٹ پہ بات کرنے سے پہلے یہ دیکھنا ضروری ہے کہ ان ڈبیٹس کا امریکی سیاسی عمل میں کیا رول رہا ہے. ایک طرح سے یہ میڈیا ایونٹ ہوتا ہے, علاوہ اس کے کہ سبسٹنس پہ کیا بات ہو رہی ہے, کس طرح امیدوار نظر آتا ہے, وہ کیسے ہوتی ہے. لوگوں کو یاد ہوگا کہ جب نکسن اور کینیڈی کی ڈبیٹ ہوئی تو جن لوگوں نے ریڈیو پہ اس کو سنا ان کا خیال تھا کہ نکسن ڈبیٹ جیت گیا ہے, لیکن جنہوں نے ٹیلی ویژن پہ دیکھا ان کی متفقہ رائے تھی کہ کینیڈی جیتا ہے, اور اس کی وجہ یہ تھی کہ ٹیلی ویژن سکرین پہ نکسن صاحب کچھ گھبرائے ہوئے اور کچھ پسینہ پہنچتے ہوئے بار بار نظر آتے تھے. اسی طرح جن لوگوں کو یاد ہو کہ جب ایل گور اور جارج بش کی پہلی ڈبیٹ ہوئی تو پھر یہی ہوا کہ سبسٹنس کے حوالے سے شاید گور صاحب بھاری رہے, لیکن جس طرح وہ سکرین پہ آئے ان کے چہرے کے تاثرات اور جسم کی حرکات اور سٹیج پریزنس, اس کی وجہ سے انہیں کافی دھچکا ملا. تو میں سمجھتا ہوں کہ یہ زیادہ ایک میڈیا ایونٹ ہوتا ہے جس میں بہت کم وقت ہوتا ہے یا اپرچونٹی ہوتی ہے کہ کسی پالیسی کے معاملوں میں کسی تفصیل سے بات کی جائے. تو ساؤنڈ بائٹس ہوتے ہیں, اور کل کی ڈبیٹ شاید لوگوں نے دیکھا ہوگا کہ ایک سپلٹ سکرین کی ہوئی تھی, تو 90 منٹ کے 90 منٹ دونوں امیدوار جو ہیں اسکرین پہ موجود تھے. تو بہت جو تبصرہ لوگوں نے کیا ہے, اور میرا بھی خیال ہے کہ جہاں تک سبسٹنس کا تعلق تھا تو شاید اگر برابر نہیں تو شاید ذرا سی ہلری کلنٹن کو ایج رہی ہو, لیکن زیادہ جو مات کھائی ٹرمپ نے کل وہ اسٹیج پریزنس کی وجہ سے تھی, کہ ان کا بھی جب وہ نہیں بھی بول رہے تھے تو ان کے جو تہرے کے تاثرات, اس میں کچھ جھنجھلاہٹ کا انصر بہت زیادہ, بار بار انٹرپٹ کرنا دوسرے کینڈیڈیٹ کو, تو یہ کہنے کو تو یہ معمولی چیزیں ہوتی ہیں, لیکن جب ایک میڈیا سیچوریٹڈ سوسائٹی میں میڈیا ایونٹ ہو تو ان چیزوں کی کافی اہمیت ہو جاتی ہے. تو میں سمجھتا ہوں کہ کل ہلری کلنٹن نے اپنے آپ کی خدمت کی, کیونکہ پچھلے دو چار ہفتے سے جب سے انہیں وہ ذرا صحت کا مسئلہ پڑا تھا نیو یارک میں, تو تب سے ان کی پریس کوریج وغیرہ جو ہے وہ کافی ذرا مدھم ہو گئی ہوئی تھی, اور مومنٹم لگ رہا تھا کہ ٹرمپ صاحب کے ساتھ ہے. تو میں سمجھتا ہوں کہ کل کم از کم وہ جو ایک ٹریجیکٹری چل پڑی تھی اس میں تبدیلی آ جائے گی, اور اب ریس ابھی بھی کافی کلوز ہے. اگرچہ یہ یاد رہے ہمارے سامعین کو کہ یہ کوئی کہنے کو تو نیشنل الیکشن ہوتا ہے, لیکن چونکہ یہ ہر سٹیٹ کے الگ ووٹ ڈالا جاتا ہے نمائندوں کی طرف سے, تو زیادہ جو کئی زیادہ تر جو سٹیٹس ہیں وہ تو بہت ایک طرح سے سمجھ لیجئے کہ ہمیشہ کی طرح یا ڈیموکریٹ یا ریپبلکن جائیں گی. یہ جو سوئنگ سٹیٹ کا کہلاتی ہیں کہ بھئی جو شاید کسی طرح چلی جائیں, وہاں پہ زیادہ مقابلہ ہوگا. فلوریڈا ہوا, اوہایو ہوا, پینسلوینیا ہوا, مشیگن ہوا اور ورجینیا ہوا, تو یہ پانچ چھ سٹیٹس ہیں. یہاں پہ اب دیکھنا ہے کہ کس طرف بات چلتی ہے. ابھی کافی دن ہے, کچھ بھی ہو سکتا ہے. امریکی سیاست میں ہمیشہ کہا جاتا ہے کہ کبھی کبھی اکتوبر سرپرائز ہوتے ہیں, تو ابھی میں سمجھتا ہوں کہ قبل از وقت ہوگا یہ کہنا کہ اینڈ میں نتیجہ کیا ہو. تو جہاں تک ڈبیٹ کا تعلق ہے, میرے خیال میں ایج کل ہلری کلنٹن کو حاصل رہی, اور انہوں نے جو تنزل تھا ان کی کیمپین میں پچھلے دو تین ہفتے سے کم از کم اس کو روک لیا ہے, اور اب میں سمجھتا ہوں کہ انیشیٹو ان کے پاس اس وقت چلا گیا ہے.
شکریہ ڈاکٹر صاحب, ہمارے ساتھ رہیے گا. کچھ پاکستان کے بارے میں اور بھارت کے بارے میں بات کرتے ہیں. پاکستان نے کہا ہے کہ پانی کی تقسیم سے متعلق طے پانے والے سندھ طاس معاہدے کو بھارت یک طرفہ طور پر ختم یا تبدیل نہیں کر سکتا. پاکستان کے مشیر خارجہ سرتاج عزیز نے منگل کے روز قومی اسمبلی میں اس حوالے سے ایک پالیسی بیان میں کہا کہ سندھ طاس آبی معاہدے کو ختم کرنا پاکستان کے خلاف جنگی اقدام تصور کیا جائے گا, اور پاکستان اور بھارت کے درمیان حالیہ کشیدگی کے تناظر میں بھارتی وزیر اعظم نریندر مودی نے پیر کو ایک اجلاس میں سندھ طاس معاہدے کے مستقبل کے بارے میں غور کیا, لیکن اس میں کوئی فیصلہ نہیں ہوا. لیکن بھارتی ذرائع ابلاغ کے وزیر اعظم نریندر مودی کے حوالے سے یہ کہا ہے کہ پانی اور خون ساتھ ساتھ نہیں بہہ سکتے. پاکستان اور بھارت کے درمیان پانی کی تقسیم سے متعلق سندھ طاس معاہدہ 1960 میں طے پایا تھا. معاہدے کے تحت بھارت کو پنجاب میں بہنے والے تین مشرقی دریاؤں بیاس, راوی اور ستلج کا زیادہ پانی ملے گا, یعنی اس کا ان دریاؤں پر کنٹرول زیادہ ہوگا, جبکہ جموں اور کشمیر سے نکلنے والے مغربی دریاؤں چناب اور جہلم اور سندھ کا زیادہ پانی پاکستان کو استعمال کرنے کی اجازت ہوگی. سرتاج عزیز صاحب نے قومی اسمبلی میں کہا کہ سندھ طاس معاہدے پر عمل درآمد دونوں ملکوں کی ذمہ داری ہے. انہوں نے کہا کہ پاکستان اور بھارت کے درمیان آبی معاہدے پر عمل درآمد سے متعلق اختلافات کے حل کے لیے مصالحت کا طریقہ بھی درج ہے. اس وقت ہمارے ساتھ ہیں بھارت سے رمیش پریدا, ایک بڑا ممتاز نام ہے تجزیہ کاروں میں, اور پاکستان سے اس سلسلے میں ہمارے ساتھ ہیں بریگیڈیئر ریٹائرڈ عمران ملک, جو کہ پالیسی ایشوز کو سمجھتے ہیں دفاع کے معاملے میں بھی, اور یہاں سے ڈاکٹر طیب محمود ہیں جن سے اس بارے میں ہم قانونی ان کی رائے لیں گے کیونکہ وہ پروفیسر آف لا ہیں. تو سب کو ہم پروگرام میں خوش آمدید کہتے ہیں. پریدا صاحب, آپ سے شروع کرتے ہیں. آپ دونوں ملکوں کے درمیان موجودہ ٹینشن کو دیکھتے ہوئے, کشیدگی کا ماحول دیکھتے ہوئے, آپ سمجھتے ہیں کہ اس نوعیت کے تاریخی معاہدے کو ریویو کیا جا سکتا ہے یا اس سے الگ ہونا ممکن ہو سکتا ہے؟
دیکھیے, انڈس واٹر ٹریٹی کے سوال پر اس وقت پاکستان میں بے وجہ ہوا کھڑا کیا جا رہا ہے. پاکستان کے فورن ایڈوائزر سرتاج عزیز کا یہ کہنا کہ اگر بھارت نے اس ستھتی کو خارج کیا تو اسے ہوسٹائل ایکٹ یعنی دشمن کی کاروائی مانا جائے گا, کئی معنوں میں غلط ہے. بھارت ستھتی کو خارج نہیں کر رہا ہے, نہ سسپینڈ کر رہا ہے, भारत तो सिर्फ इस ट्रीटी के तहत पाकिस्तान को पिछले 55 साल से 3 दरियाओं के पानी के पूरे इस्तेमाल की जो छूट देता आया है वो छूट अब शायद नहीं देगा।
जी,
दिल्ली में कल वजीर आजम नरेंद्र मोदी ने इंडस वाटर ट्रीटी पर 1.5 घंटे तक मीटिंग की थी, लेकिन इसका कतई ये मतलब नहीं कि भारत पाकिस्तान में इंडस, झेलम और चेनाब दरियाओं के पानी के बहाव को रोक देगा। वैसे भी दरियाओं के पानी के बहाव को रोकना कोई आसान काम नहीं है, खासकर हिमालय के पहाड़ी इलाकों में। नरेंद्र मोदी ने अपनी मीटिंग में कल एक बड़ी बात कही थी कि खून और पानी साथ साथ नहीं बह सकते, मतलब एक तरफ दहशतगर्द भारत में खून बहाते रहें और भारत पाकिस्तान को बेहिसाब पानी देता जाए। मोदी का ये पैगाम पाकिस्तान के लिए था कि वो अपने यहाँ दहशतगर्दों को रोके, तभी बात आगे बढ़ सकती है।
अच्छा ब्रिगेडियर साहब, 1965 और 1971 की जंगों के बावजूद भी ये मुआहदा तो बरकरार रहा, कारगिल और सियाचिन के मार्के भी हुए, उसे मुअत्तल नहीं किया जा सका, तो क्या अब आपके ख्याल में पाक भारत ताल्लुकात इस हद तक कशीदा हैं कि इस मुआहदे के बारे में इस तरह का बयान देने की सरताज अजीज साहब को जरूरत पेश आई? बहुत शुक्रिया जी।
एटीट्यूड है पाकिस्तान की तरफ, उनकी पॉलिसीज जो है वो बहुत ही कोएर्सिव पॉलिसीज हैं और उसके मुख्तलिफ डायमेंशन हैं। पहला डायमेंशन तो उनका था कोएर्सिव डिप्लोमेसी, जो पाकिस्तान को आइसोलेट करे, उसमें उनको कामयाबी नहीं हुई। दूसरा डायमेंशन है मिलिट्री का, सर्जिकल स्ट्राइक्स करेंगे और मुरीद के और बावलपुर जैसी जगहों पर हमला करेंगे, अगर वहां पे पाचा बनी तो, अगर कोई मिलिटेंट कैंप सो कॉल्ड मिलिटेंट कैंप आजाद जम्मू और कश्मीर में हुए तो वहां पे जो कमांडो की एक्शन करेंगे और हॉस्पिटल ऑपरेशन होंगे, फिर जंग हो सकती है, फिर उससे भी पीछे हट गए। अब हम ये एक्सपेक्ट कर रहे हैं कि अवर्स टेररिस्ट एक्टिविटीज जो है ये खेती में और बलोचिस्तान में करने के सबसे ज्यादा इम्कान है। अब मिलिट्री पॉलिसी से जब आप आगे बढ़े हैं तो अब तीसरी क्वेश्चन जो ये पॉलिसी जो ये इख्तियार कर रहे हैं वो इकोनॉमिक क्वेश्चन है और इंडस वाटर ट्रीटी का ये जो उन्होंने अभी एक इशू खड़ा किया है जैसा है, क्योंकि वो जानते हैं कि पाकिस्तान फिल वक्त एक वाटर स्ट्रेस कंट्री है, उसकी इकोनॉमी जो है वो एग्रीकल्चर बेस्ड है, तो इसलिए अगर पाकिस्तान को हम पानी के मामले में अगर हम इसके प्रेशर डालेंगे तो मुमकिन है कि पाकिस्तान क्वार्स हो जाए और इनकी बात मान ले। पर मेरे ख्याल में शायद ये मुमकिन नहीं है कि इसको प्रैक्टिकली मैनिफेस्ट कैसे करेंगे, और एक बात तो ये है। दूसरी बात ये है कि ये तो एक इंटरनेशनल ट्रीटी है जिसका वर्ल्ड बैंक जामिन है, तो ये जब तक तौर पर उससे क्या ये इनहराब कर सकते हैं, और अगर ये ऐसा करेंगे तो क्या ये चाइना के प्रेसिडेंट भी क्रिएट कर रहे हैं, क्योंकि हमें बोलना ही चाहिए कि इंडस पैसिफिक और ब्रह्मपुत्र जो है ये चाइना के एमिनेट होते हैं, वहां से चलते हैं। अगर हिंदुस्तान के इंटरनेशनल अरीना में ये प्रेसिडेंट क्रिएट करता है कि पानी को इस तरह से वो अपने तौर पर इस्तेमाल करेगा और पाकिस्तान को उसका इस्तेमाल कम करने देगा, तो क्या ये प्रेसिडेंट इंटरनेशनल अरीना में और इनके खिलाफ इस्तेमाल नहीं हो सकता है?
अच्छा,
और एक और बात दीजिएगा कि इंडिया अभी जाना चाह रहा है न्यूक्लियर सप्लायर ग्रुप में, तो क्या उसकी इंटरनेशनल अरीना में क्रेडिबिलिटी खत्म नहीं हो जाएगी? और आपकी बात मोदी साहब ने कहा कि पानी और खून का एक साथ रहना शायद मुमकिन नहीं है, तो मैं तो यही कहूंगा कि अगर पानी नहीं बढ़ेगा तो मोदी साहब को बिल्कुल यकीन होना चाहिए कि फिर खून तो जरूर बढ़ेगा, तो ऐसा काम करना ही नहीं चाहिए कि पानी रुके और खून बढ़े। मेरे ख्याल में खून बिल्कुल नहीं बहना चाहिए और दोनों को मिल बैठ कर ऐसे मामला को सुलझाना चाहिए कि पानी भी बेहतर है और इनके तल्लुकात भी बेहतर हो सके।
अच्छा डॉक्टर तैयब महमूद साहब से पूछते हैं, डॉक्टर साहब आप कानूनी माहिर भी हैं, आपके ख्याल में जो इस नौयत के मुआहदे हैं जिनकी तरफ ब्रिगेडियर मलिक ने कुछ इशारा भी किया है, बैन अलावामी नौयत की बात आ जाती है, चीन का भी इस सिलसिले में वो बात है, वर्ल्ड बैंक ज़ाहिर है इस सिलसिले में एक गारंटर भी है, उसकी सालसी में यह समझौता हुआ था, तो इस तरह की मुआहदों के बारे में क्या जिन मुल्कों के दरमियान में ये फैसला हुआ हो वो क्या कायदे ज़वाबित होते हैं, इससे निकलना या इस पर रिव्यू करना आसान होता है क्या?
दो तीन बातें यहाँ कहने की हैं. एक तो ये कि ये जो सिलतास मुआहदा है उसके अंदर ही डिस्प्यूट रेजोल्यूशन मैकेनिज्म्स जो हैं बनाए गए हैं. उसमें ये है कि एक परमानेंट इंडस कमीशन है जो वैसे भी हर साल उस मिलता है, और ट्रीटी ये कहती है कि अगर कोई मसला उठे तो पहले कमीशन जिसमें दोनों पाकिस्तान और हिंदुस्तान के रिप्रेजेंटेटिव होते हैं कि वो उसको सुलझाने की कोशिश करे. अगर वहाँ मामला न सुलझ सके तो फिर दोनों हुकूमतें डायरेक्टली मुशावरत से उसको हल करने की कोशिश करें, और अगर वो भी हल ना कर पाए तो फिर मसले को आर्बिट्रेशन के लिए दिया जाए हेग में, जो इंटरनेशनल परमानेंट कोर्ट ऑफ आर्बिट्रेशन है. तो ये तो रहा उस माहदे का अपना तरीकाकार. दूसरी बात समझने की है कि ये ट्रीटी न भी होती तो इंटरनेशनल लॉ में कुछ असूल हैं, क्योंकि दुनिया में बहुत दरिया ऐसे हैं जो मुख्तलिफ मुल्कों से गुजरते हैं. यूरोप में डेन्यूब, और मिडल ईस्ट में अपना दजला और फरात, और बहुत बहुत और भी ऐसे मामलात हैं, और उसके कई रूल्स हैं कि भाई ऊपर वाला जो मुल्क होता है जहां से पानी आ रहा होता है उसको भी इजाजत होती है पानी के इस्तेमाल की, लेकिन इतने ही इस्तेमाल की कि नीचे वाले मुल्क के की मकदार में और उसके इस्तेमाल में फर्क ना पड़े. तो मैं समझता हूँ कि ये इतना इसकी बहुत एक तो इंडस्ट्रीटी की पर आखिर ये कहना चाहिए कि ये ट्रीटीज इस तरह यूनिलैटरली कोई मुल्क जो है रद्द नहीं कर सकता. ट्रीटीज के बारे में भी एक बड़ा मुस्तनद कानून मौजूद है जिसे वियना लॉ ऑफ ट्रीटीज कहा जाता है, और जिसमें सिर्फ एक या तो दोनों फरीक हों ट्रीटी के, वो बाहमी रजामंदी से ट्रीटी को बदल सकते हैं या खत्म कर सकते हैं. एक साइड नहीं कर सकती, उसके लिए सिर्फ एक होता है, एक प्रोविजन होती है कानून में जिसे कहा जाता है कि फंडामेंटल चेंज ऑफ सर्कमस्टांसेस. तो कोई फंडामेंटल चेंज ऑफ सर्कमस्टांसेस तो यहाँ हुआ नहीं. आखिरी कहने की ये जरूरत है कि ये इस पर सारी दुनिया की नजर होगी, सिर्फ चीन की नहीं, क्योंकि एक तो जैसे सामईन को पता है पानी की किल्लत पूरी दुनिया में ये मसला बढ़ रहा है. दूसरा, बेशुमार दर्जनों दरिया हैं जो दो या दो से ज्यादा मुल्क जिन्हें शेयर करते हैं. तो कहीं भी एक जगह कोई नई रवायत का पड़ जाना जहां यूनिलैटरली कोई एक फरीक किसी का पानी रोके या कोशिश करे, तो न सिर्फ के जनूबी एशिया उसका मुतहम्मल नहीं हो सकता, इंटरनेशनल सिस्टम भी उसका मुतहम्मल नहीं हो सकता. झगड़े होते हैं, झगड़े पहले भी इख्तलाफात हुए हैं इंडिया के साथ, लेकिन अभी तक जैसे आपने भी पहले कहा जंगें तक हुई, लेकिन इस मुआहदे को पे हर्फ नहीं आने दिया गया. ये मैं समझता हूँ कि बदकिस्मती इस वक्त ये है कि जो और हम सियासी चपकलिश पिछले चंद माह में ज्यादा हवा पकड़ गई उसने सारे माहौल को जरा आलूद किया है, और दोनों तरफ से जरा बिलेजरेंट किस्म के बयान आए हैं. लेकिन मेरा अपना ख्याल है कि ये चीज सेटल हो जाएगी. कुछ मसले मौजूद हैं, इंडिया मिसाल के तौर पे चनाब पे एक तो बंद बना रहा है जिसपे हमें ऑब्जेक्शन है. वो ज्यादा ऑब्जेक्शन इस वजह से है कि वो जिस इलाके में रिजर्वॉयर बनने का प्लान है वो सिस्मिक बेल्ट्स के ऊपर है और वहां जिलजिलों का खतरा हो सकता है. तो इसलिए ये एक अंदेशा है कि अगर यहाँ बड़े पानी के जखायर बनेंगे तो एक आया इससे पाकिस्तान का जो हकूक है चनाब के पानी पे उन पे असर आए, और दूसरा ये कि अगर वहां कोई जिलजिला आता है, जो जैसे कि सामीन को पता है पिछले 10-15 साल में उस इलाके में काफी जिलजिलों का सिलसिला शुरू हो चुका है, तो कहीं ज्यादा बहुत ज्यादा नुकसान ना किसी का हो जाए. तो बॉटम लाइन यही मैं समझता हूँ कि इस वक्त जरा ये इंटरनल ऑडियंसेज और इंटरनल गैलरीज को प्ले किया जा रहा है सियासी वजूहात की वजह से. तो उम्मीद यही की जानी चाहिए कि ये मामला जरा ठंडा पड़े کرے اور لاہور ڈیکلریشن اور اسلام آباد ڈیکلریشن کی طرف رجوع ہو, کیونکہ یہ نہ انڈیا نہ پاکستان کے انٹرسٹ میں ہے کہ ہم خواہ جو ہے وہ جنگی آوازوں کو زیادہ اونچا سنائی دیں. اور میں سمجھتا ہوں اگر ذرا بات آگے بڑھی تو صرف ورلڈ بینک ہی نہیں باقی بڑی طاقتیں بھی اور بصر والے ملک اس میں انوالو ہوں گے, کیونکہ کسی کا یہ انٹرسٹ نہیں ہے کہ ایسے ملک جو دریا شیئر کرتے ہیں, اور خاص طور پہ ایسے دو ملک جن کا ایک معاہدہ ہے اور آج کا نہیں اب تو 56 سال ہونے کو آئے کہ جو چل رہا ہے, تو یہ میں سمجھتا ہوں کہ کسی بھی طرح انٹرنیشنل سسٹم الاؤ نہیں کرے گا کہ کوئی بھی ملک یونیلیٹرلی اس کو تبدیل کرے یا اس کو توڑے یا اس کو سیٹ اسائڈ کرے.
بہت بہت شکریہ ڈاکٹر طیب محمود جہاں امریکہ سے سیٹل سے ہمارے ساتھ تھے. آپ سے پریدا صاحب میرا ایک اور سوال ہے اور اس کے بعد ہم اگلی سیگمنٹ کی طرف بڑھیں گے. برگیڈیر ملک صاحب سے ہم افغانستان کے بارے میں بھی بات کریں گے. آپ یہ فرمائیے گا کہ بھارت نے نئی دلی میں تعینات پاکستان کے ہائی کمشنر عبد الباسط کو منگل کے روز طلب کر کے اڑی حملے سے متعلق کچھ انہیں دے دیے ہیں, ثبوت دیے ہیں, تو بھارتی وزارت خارجہ کے ترجمان وکاس اور آپ نے سماجی رابطے کی ویب سائٹ ٹویٹر پر اپنے پیغام میں کہا ہے کہ بھارت کے سیکرٹری خارجہ ایس جے شنکر نے حملہ آوروں کا تعلق سرحد پار سے ہونے کے بارے میں شواہد ہائی کمشنر عبد الباسط کو فراہم کیے ہیں اور دو گائیڈز کو دیہاتیوں نے پکڑا ہے اور اب وہ زیر حراست ہیں. تو یہ ساری جو ماحول بنا ہے, یہ ساری جو صورتحال سچویشن آپ دیکھتے ہیں, آنے والے دنوں میں آپ کیا دیکھتے ہیں, پاک بھارت تعلقات کی سمت کیا رہے گی؟ کیا گزشتہ جیسے لاسٹ ٹائم یہ ہوا تھا کہ دونوں ملکوں نے کہا تھا کہ اس ملک کے مدے پر مل کر چھان بین کریں گے یا مذاکرات کرنے کی کوئی صورت ہو سکے گی, کیا دیکھتے ہیں, کس طرح سے؟
دیکھیے بھارت جو ہے, بھارت نے آج جو ثبوت دیے ہیں اس کا مطلب اس کے کچھ ہی گھنٹے کے اندر پاکستان کی طرف سے اسلام آباد سے اس کا ڈینائل آ گیا کہ جو ثبوت دیے گئے ہیں ان میں کوئی دم نہیں ہے. تو یہ مطلب بھارت میں اس طرح سے دیکھا جا رہا ہے کہ آخر ہو کیا رہا ہے, پاکستان اس طرح ڈینائل موڈ میں کیوں ہے؟ پاکستان اگر پچھلی بار کی طرح جیسے پٹھان کوٹ میں انہوں نے آئی ایس آئی اور وہاں کے ملٹری انٹیلیجنس کے بڑے بڑے افسران کو بھیج کر یہاں جوائنٹ انویسٹیگیشن کیا تھا, اس بار بھی ان کو کرنا چاہیے. پاکستان کی طرف سے کوئی پہل تو آئے, جیسے کل سشما سوراج نے یو این جنرل اسمبلی میں کہا کہ ہم نے تو ہمیشہ دوستی کی یاد بڑھائی, میں خود گئی تھی, پردھان منتری نریندر مودی چائے پینے لاہور گئے تھے, لیکن ہمیں بدلے میں ملا کیا؟ پٹھان کوٹ ملا, ہمیں بدلے میں کیا ملا؟ اڑی ملا. تو یہ بھارت کے لوگوں میں جو غصہ ہے, جو درد ہے کہ ہمارے 18 جوان جو شہید ہو گئے, تو کچھ تو پاکستان کی طرف سے آئے. پاکستان کی طرف سے چونکہ نیگیٹو چیزیں آ رہی ہے, اس لیے دونوں طرف سے, میں یہ نہیں کہہ رہا ہوں کہ صرف یہاں, دونوں طرف سے جو ہے وار جنگوئزم بڑھ رہا ہے جو کہ بند ہونا چاہیے. میرے خیال سے دونوں ملکوں کی عوام کے ان کے ہت میں یہی ہوگا کہ ہم ذرا ٹون ڈاؤن کریں اور بات چیت کا شروع کریں. میرے خیال سے انڈس واٹر ٹریٹی کو لے کر اتنا سوچنے کی ضرورت نہیں ہے, نہ تو بھارت اس ٹریٹی کو رد کر رہا ہے نہ اسے سسپینڈ کر رہا ہے. ہاں ٹاکس سسپینڈ ہو رہا ہے, پچھلے 60 سال میں 112 بار, پچھلے 55 سال میں 112 میٹنگیں ہوئی ہیں, لیکن پہلی بار بھارت نے کہا ہے کہ ہم اگلی میٹنگ تبھی کریں گے, اگلی بات چیت تبھی کریں گے جب ماحول میں سدھار آئے گا.
شکریہ پردا صاحب. ایک کوئک کامنٹ برگیڈیر ملک آپ اس بارے میں کہیے گا, بات چیت کا کوئی امکان ہو سکتا ہے دونوں ملکوں کے بیچ؟ ہمارا سیگمنٹ بہت آگے چلی گئی, پلیز بہت مختصر کامنٹ.
جی میرے خیال میں تو بات چیت ہی اس کا حل ہے, مگر جیسے کہ ابھی آپ یہ کہہ رہے ہیں کہ ہندوستان نے ثبوت دیا اور پاکستان نے ان کو رد کر دیا ہے, تو اس کا حل تو میرے خیال میں یہ ہے کہ ایک انٹرنیشنل کمیشن بنایا جائے جو کہ نیوٹرل آبزرورس کا کمیشن ہو, اور وہ جا کر اس سارے معاملے کی چھان بین کرے اور ایک بالکل ٹروتھفل قسم کا اس کے لیے ایک رپورٹ تیار کرے, اور جو کہ دونوں انڈیا اور پاکستان کے اوپر بائنڈنگ ہو. یہ ہر بات پاکستان کے اوپر ڈال دیتے ہیں, کیا یہ ممکن نہیں ہے کہ جو کشمیر کے اندر جو ظلم اور ستم کر رہے ہیں تو یہ کشمیریوں کا ہی کام ہو؟ تو جو جگہ پہ یہ حادثہ ہوا ہے, یہ ٹین جوگا بٹالین ہے ان کی, اس کا ریئر ہیڈکوارٹر ہے, یہاں پہ ایک ان کا پیٹرول ڈمپ تھا, پیٹرول ڈمپ پہ آگ لگی ہے, 18 میں سے 14 لوگ جو ہیں وہ تو آگ لگی اپنے ہلاک ہوئے ہیں.
تو دونوں ملکوں کے درمیان بات چیت, جی تو
کہہ رہے ہیں کہ یہ پاکستان آئے ہیں, تو انہوں نے کن لوگوں کے خلاف ایکشن کیا؟ اپنے بٹالین کمانڈر جن کے اپنے جو وہاں پہ موجود تھے یا جن کے علاقے سے یہ لوگ سپوزلی گھس کے آئے ہیں, کیا انہوں نے ان کے خلاف کوئی ایکشن لیا؟
ملک صاحب آپ سمجھتے ہیں کہ دونوں ملک
خالی बातें होंगी, जो एक इंटरनेशनल न्यूट्रल कमीशन बने जो जाके इसको इन्वेस्टिगेट करे और अपनी रिपोर्ट दे।
बहुत बहुत शुक्रिया ब्रिगेडियर मलिक, हमारे साथ थे इमरान मलिक, अभी इनसे बात करेंगे, अफगानिस्तान के एक क्विक कॉमेंट लेंगे। और रमेश प्रेरा साहब का बहुत बहुत शुक्रिया, प्रेरा साहब आपसे मेरी फिर भी बात होगी, आपके वक्त का बेहद शुक्रिया। अब बात करते हैं जल्दी से अफगानिस्तान के शुमाली सूबे कंदूज की, जहां अफगान फौज की एक सिक्योरिटी चौकी पर शिद्दत पसंदों के हमले में कम से कम 12 अहलकार मारे गए। हुकाम ने कहा कि ये पीर को मरकजी शहर कंदूज के मजाफात में हमला हुआ और हमला आवरों को मुबैना तौर पर दो फौजियों की मदद हासिल थी। तालिबान के तर्जुमान जबीहुल्ला मुजाहिद ने हमले की जिम्मेदारी कबूल करते हुए दावा किया कि चौकी और वहां पर मौजूद असलाह उनके झंझुओं के कब्जे में है। बरगे मलिक, बिल्कुल एक गैर जानबदार और तजियाकार की हैसियत से अफगानिस्तान में सलामती की मौजूदा सूरतेहाल के बारे में क्या कहेंगे?
देखिए, अफगानिस्तान में सलामती की जो सूरत हाल है वो तो हमेशा से खिंचवता ही रही है। जब यूनाइटेड स्टेट्स उधर मौजूद था, उनकी फोर्सेज मौजूद थी, आईएसएफ और नेटो की फोर्सेज मौजूद थी, एक तकरीबन 1,40,000 के करीब फौजी मौजूद थे, फॉरनर्स और अफगान नेशनल सिक्योरिटी फोर्सेज भी मौजूद थे। उस वक्त भी ये सारे इलाके को अपने कंट्रोल में नहीं ला सके थे। तो अब अगर हम ये समझें कि 3-3.5 लाख अफगान सिक्योरिटी फोर्सेज जो कि पूरे मुल्क में फैली हुई हैं और चंद हजार अमेरिकन और नेटो फोर्सेज ट्रुप्स की वजह से ये कंट्रोल में आ जाएंगे, तो मेरे ख्याल में ये बहुत की न होने वाली बात है। अब आप ये देखिए कि फिलहाल इन्होंने जो एक पीस प्रोसेस स्टार्ट किया था पाकिस्तान ने, जिसमें मरी में इनकी मुलाकात भी हुई थी और उसको फिर बाद में सेबोटाज कर दिया गया, जो जब उन्होंने उसका उमर की डेथ का इन्होंने डिक्लेयर किया। उसके बाद अभी जब कोशिश की गई दोबारा ये पीस प्रोसेस पर लाने के लिए, तो वो उनका जो दूसरा लीडर था अखंड मौलाना अखंड, उसका उसको उड़ा दिया गया, उड़ा दिया उन्होंने एक मिसाइल हमले में, ड्रोन के हमले में। तो अमेरिका खुद जितने भी पीस के तरफ कदम उठाए जा रहे हैं, या तो अमेरिका उनको सेबोटाज कर देते हैं या अफगानिस्तान की जानब से वो सेबोटाज कर दिए जाते हैं। तो या तो इनके पास इतनी ताकत मौजूद हो कि ये अपने तमाम मामला जो हैं उनको खुद हल कर सके। अगर इनके पास इतनी ताकत नहीं है और इनको पाकिस्तान की जरूरत है, तो ये भी लाजमी है कि पाकिस्तान के साथ अपने ताल्लुक दुरुस्त रखें और अच्छे रखें और पाकिस्तान की मदद हासिल करें। अगर ये पाकिस्तान को हर वक्त मुर्दे इल्जाम खिलाते रहेंगे हर उस मुश्किल का जो कि इनको अफगानिस्तान के अंदर पेश आती है, तो किसी भी तरह से ये मामला हल नहीं हो सकते। क्या पाकिस्तान को इस तरह से मुर्दे इल्जाम खिला कर पाकिस्तान के साथ एक एंटागोनिज्म की
पाकिस्तान और अफगानिस्तान को इस मामले में मसालहत करते हुए आगे बढ़ना चाहिए ताकि सिक्योरिटी की सूरत हाल को भी बेहतर बनाया जा सके? और जैसा कि गुज़श्ता दिनों इन बयानात में कहा जा चुका है कि अफगानिस्तान और पाकिस्तान के माबैन बेहतर ताल्लुकात जो है न सिर्फ खित्ते में बल्कि बेहतर और मुस्तहकम पाकिस्तान के लिए भी ज़रूरी हैं। बगैर साहब, एक और बात करते हैं, जब तक हमारी बात डॉक्टर हसनात से नहीं होती, अगर आप हमारे साथ रुक सकें तो शाम के बारे में थोड़ी मैं आपसे बात करना चाहूँगी कि शाम के शहर हलब में इमदादी कारकुनों का कहना यह है कि शाम की सरकारी अफवाज और रूसी हलीफों ने बागियों के जेरे कंट्रोल शहर के मशरकी हिस्सों में बमबारी में शिद्दत पैदा कर दी और चार रोज से जारी इस तशद्दुद के नतीजे में तकरीबन 100 अफराद हलाक हो गए। तो आप ये फरमाइएगा ब्रिगेडियर साहब कि अगर रूस और शाम की अफवाज को हमलों से रुकना नहीं था तो उन्होंने फायरबंदी के बारे में अमरीका के साथ एक कमिटमेंट या वादा क्यों किया था?
इसमें तो हम हाल में इस इशू को पहले भी चंद दफा इसको हम बहुत दफा डिस्कस कर चुके हैं। आप इस वक्त शाम की सूरत हाल को गौर से देखिए कि एक तो उसकी सेक्टोरियन डायमेंशन है इस जंग की, फिर एक डोमेस्टिक डायमेंशन है कि इसके हुकूमत और उस हुकूमत के खिलाफ लोग जो हैं जो आपस में लड़ रहे हैं, फिर एक रीजनल डायमेंशन है जिसमें सऊदी अरब और ईरान इसके अंदर शामिल है और तुर्की शामिल है, और एक उससे बड़े ग्लोबल लेवल है जिसके अंदर अमेरिका और रूस शामिल है। तो जब ये 3-4 इसके मुख्तलिफ डायमेंशन है और लेवल हैं जिनके ऊपर ये सब जंग चल रही है, तो इसका कोई एक हल निकालना बहुत ही मुश्किल और कठिन काम है। मेरे ख्याल में ये मामला ठीक साफ हुआ था कि रशिया और यूनाइटेड स्टेट मिलकर इस मामले को सुलझा लेते और सबसे पहले मिलकर अपना जो एक कॉमन एनिमी है आईसिस उसको खत्म करते और उसके बाद जो रीजनल पावर्स हैं उनके साथ मिलकर एक कोई पॉलिटिकल सॉल्यूशन तलाश करके जो कि चारों लेवल्स पे यानी कि ग्लोबल रीजनल डोमेस्टिक और सेक्टेरियल लेवल पे सबको कबूल होता। ये मामला टॉप टू बॉटम अगर एक अप्रोच होगी जिसमें अमेरिका और रशिया मिलकर काम करेंगे तभी ये कामयाब हो सकता है। अब इन्होंने कोशिश तो की है, एक चीज का भी किया है, मगर इन दोनों ममालिक की रशिया और अमेरिका की आपस में इतनी ज्यादा बदगुमानियां हैं, इतने डाउट हैं एक दूसरे के ऊपर कि मिलकर काम कर ही नहीं सकते। और जैसा कि आपने उसमें देखा होगा कि ना तो अमेरिकन ने उनको अपने अटैक के बारे में या उनके प्लान के बारे में कोई इन्फॉर्म किया, ना ही रशियंस ने। और बात फिर आखिर वहीं पर आ गई है कि ये दोनों अपने अपने नेशनल इंटरेस्ट में अपने अपने जो इंटरेस्ट हैं इनके दुश्मन हैं और इनके नेशनल इंटरेस्ट के जो खिलाफ पार्टी जा रही हैं ये उनके पर हमले कर रहे हैं। और आखिरकार जो सीरियन लोग जो हैं वही जो सीरियन पॉपुलेशन है वही हर बार इनके बमबारी का निशाना बन रही है और उनको कुछ मालूम नहीं है कि वो किस नेशनल इंटरेस्ट में मारे जा रहे हैं।
अच्छा, यहाँ पे बगैर साहब ये बताइएगा कि आमतौर पर ये कहा जाता है कि बशारुल असद जो काफ़ी दिनों से काफ़ी उनके को की पोजीशन कमज़ोर पड़ गई थी और मुख्तलिफ जगहों पर दाश ने और बागी अफवाज ने कब्जा कर लिया था और वो अब इस वक्त अपने हलीफ रूस के साथ मिलकर उन इलाकों को वापस लेना चाहते हैं ताकि अगर किसी सियासी तस्वीर की तरफ कोई सूरत है तो उनकी हैसियत काफी मजबूत हुई हो। इस हवाले से किस तरह से इसको देखा जा सकता है सूरत हाल को?
देखिए ये बात तो मैंने जैसे किया ना कि अगर हम डोमेस्टिक डायमेंशन की बात करें जो कि सीरिया के अंदर के लोगों की बात है, सीरियंस की अगर हम बात करें तो जाहिर बात है हुकूमत जो है वो अपनी पोजीशन को स्ट्रांग करना चाहती है और अगर वो ये समझ रहे हैं कि अगले चंद हफ्तों में या चंद महीनों में कोई ऐसी सिचुएशन बनेगी कि जहां पर जंग के बाद निगोशिएशन होंगी और इसका कोई पॉलिटिकल हल निकलेगा तो यकीनी तौर पर वो एक स्ट्रॉन्गर पोजिशन ऑफ निगोशिएशन में आना चाहेंगे और इसके लिए वो इन तमाम इलाकों के ऊपर अपने हमले जो है वो ज्यादा करेंगे और उनके ऊपर अपना कब्जा दोबारा हासिल करने की कोशिश करेंगे। तो ये तो बहुत ही नेचुरल किस्म की एक इनकी मूवमेंट होगी या एक स्ट्रेटेजिक मूवमेंट होगी और इसके इस बात को समझा जा सकते हैं। तो मैं जो पहले अर्ज कर रहा था कि ये मामला उसी वक्त हल होगा कि जब इन चार मुख्य डायमेंशन पे हम इसको सेपरेटली एंगेज करें, अटेंड करें और इसका वहां पर हल करना शुरू करें। मगर सबसे पहले रशिया और यूनाइटेड स्टेट्स को मिलकर जो कॉमन एनिमी है आईएसआई उसको खत्म करना होगा और उसके बाद नीचे लेवल पे आगे रीजनल लेवल पे सऊदी अरब और ईरान को स्पेसिफाई करना होगा, इनको निकालना होगा इस इलाके में से। तो डोमेस्टिक लेवल पे आके बशारुल असद और उसके अपोनेंट्स जो हैं उनके दरमियान पे एक पोलिटिकल सोल्यूशन निकालना होगा और इसी के साथ ही कुछ सेक्टेरियन जो इश्यूज हैं उनको भी रिजॉल्व करना होगा। ये बहुत ही कठिन काम है और हो सकता है मगर इसके लिए रशिया और अमेरिका दोनों की लेखनीति चाहिए और एक बहुत ही सॉलिड
बहुत बहुत शुक्रिया ब्रिगेडियर रिटायर्ड इमरान मालिक हमारे साथ थे। ब्रिगेडियर साहब आपके वक्त का, आपके कमेंट्स का बहुत बहुत शुक्रिया। आपके साथ मेरी फिर भी बात होगी। अब हम बाकी कुछ बात करते हैं और हम अपने सुनने वालों को यहाँ पर ये बताएं बहुत बहुत शुक्रिया कि हमें यहाँ पर पाकिस्तान के नंबर मिलने में बड़ी दुश्वारी हो रही है। हमसे बात करना थी महेश मलानी जो के मेंबर असेंबली हैं, सिंध असेंबली के मेंबर हैं, और नील काशिव जो के एक वकील हैं। उन दोनों से हमारी बात हुई थी, उनको हमारे इस प्रोग्राम में हिंदू मैरिज बिल के बारे में हमसे बात करनी थी। उनसे कोशिश कर रहे हैं असवर इमाम साहब हमारे प्रोड्यूसर कि उनसे रابطہ हो सके। उतनी देर तक हम डॉक्टर असनाथ हमारे साथ हैं इस वक्त, उनका नंबर भी हमें बहुत मुश्किल से मिला है। आइए उनसे बात करते हैं। अस्सलाम वालेकुम डॉक्टर साहब। बहुत शुक्रिया डॉक्टर हसनात, मुझे मालूम है कि आज हमारे काफ़ी मसाइल हुए हुए हैं। हम बात कर रहे थे शाम के शहर हलब की, जहां पर इमदादी कारकुनों ने यह कहा है कि गुज़श्ता कुछ दिनों में चार दिन से जो तशद्दुद जारी है उसमें तकरीबन 100 अफराद हलाक हो गए हैं और अगर तशद्दुद की यही सूरत हाल जारी रहती है तो फिर तनाज़े के शिकार इलाकों में फंसे शहरियों तक इमदाद पहुँचाने की और क्या सूरत मुमकिन हो सकती है? किस तरह से आप इस सारी सूरत हाल का तजिया करेंगे?
जी, इसमें सबसे पहले तो बात यह है कि अमेरिका और रूस में एक अंडरस्टैंडिंग हुई थी कि वो अपनी पॉलिसीज कोऑर्डिनेट करें। कतर में उन्होंने सेंटर भी इस्टेब्लिश किया था और कि एक दूसरे पे जब ये दोनों ममालिक है वो किसी पे भी हमला किसी भी ग्रोह पे तो वो दूसरे को इतला दे दे ताकि वो गलत फहमी ना हो। लेकिन यहाँ हमने ये देखा कि हलब में इस किस्म की कोऑर्डिनेशन या इस किस्म की बात नहीं हो रही है। उसकी सबसे बड़ी वजह तो ये है कि बुनियादी तौर पर ये फैसला हुआ था दाइश और अलकायदा के खिलाफ। दूसरे जो फरीक आपस में लड़ रहे हैं, यानी कि हुकूमत की फौजी और उनके जो मुखालिफ हैं, यानी जो दाइश के नहीं हैं वो शामी ही हैं, ना ही वो उसके अलकायदा के हैं, तो वहाँ पे यही लग रहा है कि वहाँ पे अंडरस्टैंडिंग नहीं, या रूस ने उसकी तशरी इस तरह की है कि वो उसको मानने को तैयार नहीं है कि वहाँ पे हमारी अंडरस्टैंडिंग हुई है, जिसकी वजह से शामी हुकूमत वहाँ पे जो बमबारी कर रही है, और बार बार अमरीका के प्रोटेस्ट के बावजूद रूस जो है वो ना ही शामी फौज पे कोई अपना असर डाल रहा है, ना ही वो अमरीका की बात मान रहे हैं। दूसरा नुकता ये है कि इससे ये भी जाहिर हो रहा है कि अमरीका का जो असर रसूख होता था इस जमाने में इस इलाके में वो भी कम हो गया खासा, और उसकी जगह जो खला पैदा हुआ है वो रूस ने भर लिया है, और रूस अब काफी हद तक अपनी मनमानी कर रहा है, उनसे तावुन भी कर रहा है, अमेरिका से कहीं कहीं बिल्कुल ब्लेटेंट वो मुखालफत नहीं कर रहा, लेकिन जहाँ पे कोर इंटरेस्ट आ जाते हैं वहाँ पे रूस जो है अपनी मर्जी कर रहा है, और शामी हुकूमत बगैर रूस की मर्जी के बमबारी नहीं कर सकती। तीसरा फैक्टर ये है कि रूस ने एक अलायंस सिस्टम नया बना दिया है, तुर्की के साथ उनकी अच्छी खासी अंडरस्टैंडिंग हो चुकी है, खासतौर से कू के बाद ईरान के साथ तो पहले ही एक अंडरस्टैंडिंग थी, तो इस वजह से रूस अपने आप को महसूस करता है कि उसकी पोजीशन खासी वापस मजबूत है। तो इस सूरत हाल में जब तक वो बागियों को जेर नहीं कर लेंगे, ये नहीं लगता कि वहाँ पे आर्थिक की सीज़फ़ायर होगी, और जब तक सीज़फ़ायर नहीं होगी तो ह्यूमैनिटेरियन मदद करना वो तो बात की बात है। इन प्रिंसिपल तो वो मानते हैं इस चीज को, लेकिन जब मैदान के ऊपर और ग्राउंड रियलिटी की जैसे हम बात करें वो आ जाता है, तो ये एक एज लेने की कोशिश कर रहे हैं। इनका ख्याल है कि हलक से अगर हम इनको निकाल दें, जिन क्यू उनको कह लीजिए, दवी कह लीजिए, जो भी नाम दे दीजिए, वो इनको निकाल दें तो फिर मौजूदा जो शामी हुकूमत है इनकी पोजिशन खासी मुस्तहकम हो जाती है पूरे शाम के ऊपर। और जहाँ तक अलकायदा का ताल्लुक है, दाइश का, जहाँ तो अमरीकन उनके साथ ताजन कर ही रहे हैं, तुर्की भी उनके साथ ताजन कर रहा है बहुत सा, तो इसलिए रूस और शामी हुकूमत समझ रहे हैं कि यहाँ हम अपनी मनमानी कर सकते हैं, और वो कर भी रहे हैं।
अच्छा सर, एक और बात मुझे बताइएगा, क्योंकि इंसानी बुनियादों पर हम बात कर रहे थे कि ज़्यादातर इसका मसले को फायरबंदी करने की ये बात थी कि हलब के अंदर जो 2.5 लाख लोग फंसे हुए हैं उन तक किसी तरह इमदाद पहुंचाई जाए, क्योंकि उनको बहुत ज़्यादा मसाइल का सामना है। इधर यूरोप में पनाह गज़ीनों की बहुत ज़्यादा प्रॉब्लम मसला हो गया हुआ है, उनकी सूरत हाल भी काबिल गौर है। बैन अल-अक़वामी बरदारी इस बहरान को अभी तक क्यों नहीं हल कर सकी, अपने उन सारे तहफ़ुज़ात के बावजूद कि बेघर लोगों को बसाने में मुख्तलिफ़ मुल्कों को अपने अपने मसाइल हैं, वसाइल की बात है, ज़राए की बात है, उनके कल्चर की बात है, लेकिन इसका बिल आखिर क्या कोई हल नज़र आता है, कोई ऐसी चीज़ है जिसके लिए सोचा जा सके कि इस बहरान को हल करने की कोई सूरत निकल सकती है?
सबसे अफसोसनाक बात तो ये है कि शाम एक बहुत अच्छा मुल्क हुआ करता था, और जो अगर इस्लामिक सिविलाइजेशन को भी आप देखें तो वहाँ पर भी बहुत सी इनकी कॉन्ट्रीब्यूशन है इस पूरे इलाके की, जिसे बिलाद शाम हम कहते हैं, उसको इस तरह तबाह होते देखना और लोगों का वहां से इस तरह निकलना, ये बहुत ही एक ट्रेजेडी, ह्यूमन ट्रेजेडी हम कह सकते हैं। अब दूसरा बात से ही जिम्मेवारी की कि किसकी जिम्मेवारी है कि जो वहां से लोग निकल रहे हैं और भाग रहे हैं इस लड़ाई की वजह से, उनको कौन पनाह दे। अपना ख्याल है कि इसमें एक डिबेट है जो कि जो खासतौर पर खास हुकूमत से जो अलग तबके हैं यूरोप के, और कुछ हुकूमती तबके भी वो करते रहे हैं, और मेरा ख्याल है वो बजा भी बात करते हैं, इसलिए कि कुछ के जो अमीर ममालिक हैं जिसके जिनके पास बेशुमार दौलत है, बेशुमार ज़राए हैं, और वो इस पूरा जो मसला है उसमें जो हिस्सेदार भी रहे हैं, अब कुछ कम हो गया है लेकिन पहले ही खासे इसमें दिलचस्पी ले रहे थे, जैसे सऊदी अरब है, UAE है, इवन कतर भी, तो उनसे भी जिम्मेवारी होती है कि वो अपने अरब भाइयों को, चूंकि बेसिकली तो ये अरब हैं, बेसिकली मुसलमान हैं, बेसिकली अरब सिविलाइजेशन का हिस्सा हैं ये, तो इसलिए उनके बहुत भारी जिम्मेदारी पड़ती है कि वो रेफ्यूजीज की मदद करें, बल्कि अपने यहाँ उनको पनाह भी दें, लेकिन वो नहीं कर रहे और वो बिल्कुल यानी यूरोपियंस के ऊपर सब कुछ वो छोड़ रहे हैं कि वही सारा कुछ करेंगे, जैसे कि बैन अल-अक़वामी बरादरी में सिर्फ यूरोप ही है, बाकी कोई मुल्क ही नहीं है। यूरोपियन जहाँ तक मुमकिन हो सकता है वो कर रहे हैं, लेकिन उनकी भी हद होगी, इसलिए कि ये कल्चरली रिलीजियसली, और हमने देखा कि जर्मनी में भी एक बहुत कॉन्फ्लिक्ट हुआ चूंकि वो रेफ्यूजी समझ ही नहीं रहे थे उनके कल्चर को, ना ही वहाँ के जो बाशिंदे हैं उनको वो समझ पा रहे थे, तो उनके लिए बहुत मुश्किल ये पैदा हो रही थी। तो इसलिए ये जिम्मेदारी जो OIC है, एक मुसलमानों का अदारा है, मुसलमान ममालिक का, उसको इनिशिएटिव देना चाहिए था और उसको इनिशिएटिव देना चाहिए। अब वो जो सारा मसला है, इनको चाहिए कि ये 55 मुल्क हैं, इनको जमा करें और कहें कि देखिए ये शामी इस्लामिक अरब सिविलाइजेशन का हिस्सा है, ये हमारी जिम्मेदारी बनती है, ना कि हम यूरोपियंस के ऊपर सब कुछ करें।
अच्छा हमारे साथ डॉक्टर साहब रहिएगा, ये आखिरी हमारे पास कुछ मिनट हैं और बहुत मुश्किल से हमें मिल सके हैं नील कैशफ साहब, जो कि एक वकील हैं। हम बात करना चाहते थे, हिंदू मैरिज बिल का मुसवदा कौमी असम्बली से मंजूर हो गया है और अब इसे सेनेट से मंजूरी के बाद ये बाकायदा कानून बन जाएगा, जिसके तहत हिंदू बरादरी से ताल्लुक रखने वाले अफराद अपनी शादी की रजिस्ट्रेशन करवाने के पाबंद होंगे। नील कैशफ साहब, इस कानून के बारे में अब किस क्या अहमियत है इसकी और इससे क्या फ़ायदा होगा हिंदू बरादरी को?
लेकिन जब से पाकिस्तान बनाया 70 साल हो गए हैं और पाकिस्तान में 5% के करीब हिंदूज रहते हैं
जी,
और 70 सालों में हिंदूज के लिए कोई लॉ, मैरिज और फैमिली लॉज बनाया ही नहीं गया था, हत्ता के जो रजिस्ट्रेशन होती है मैरिज की, जैसे मुसलमानों में निकाह नामा रजिस्टर होता है, तो वो
जी ये मेरा ख्याल है उनकी लाइन फिर ड्रॉप हो गई। केशव साहब आपको की आवाज़ हमें नहीं आ रही, डॉक्टर साहब आप इसके ऊपर कमेंट करिएगा कि ये जो कानून बनाया गया है अब हिंदू मैरिज कानून, और अगर इसका तलाक हो जाता है, अगरचे इसके ऊपर कुछ तहफ़ुज़ात का भी इजहार किया गया है, हेलो, तो लेकिन आप क्या समझते हैं कि इससे कुछ सूरत हाल बेहतर होगी अकलियतों के साथ उनकी हकूक को देखते हुए?
जी एक तो देखिए मजहबी बात है और दूसरी है कि हकीकत क्या है माशरे में। मजहबी तौर पे अब मुसलमानों में तो ये दागो इख्तलाफ की जो तो इजाजत है, आदमी को भी है, ख्वातीन को भी है, खुला की सूरत में बीवी को, लेकिन हिंदू लॉ और क्रिश्चियन लॉ में इसका कोई वजूद नहीं है तलाक का
जी।
तो इस वजह से इस चीज को उनके ऊपर ही छोड़ दिया गया था कि वो अपनी चर्च है, उनके मंदिर हैं, उनकी जो कमेटीज हैं वो इस चीज को लेंगे, लेकिन बाद में ये महसूस किया गया कि बहरहाल हिंदू या ईसाई हैं, ये माशरे का हिस्सा है पाकिस्तान के, तो मजहब से हट के भी आपको ऐसे सेकुलर टाइप कानून बनाने होंगे जिसमें प्रोविजन ये रखनी होगी कि तलाकें जो होती हैं चाहे मजहब इजाजत देता या नहीं देता हिंदुओं का या ईसाइयों का, क्योंकि प्रैक्टिकल रियलिटी वो है, उस प्रैक्टिकल रियलिटी को कवर करने के लिए, उनको प्रोटेक्शन देने के लिए ये कानून बना है। लेकिन उस पर ब्लेम हम नहीं कह सकते हुकूमत को कि उनने जान बूझ के नहीं बनाया, जैसे मैंने पहले कहा, इसलिए कि हिंदू मजहब में और ईसाई मजहब में तलाक जो है उसका कोई वजूद ही नहीं है, तो लेकिन ये इनका डिमांड था, हिंदुओं का भी और ईसाइयों का भी डिमांड है पाकिस्तान में कि आप एक सेकुलर लॉ बनाइए, चूंकि ये एक हकीकत है कि ये चीजें होती हैं मजहब से हट के, तो उस हिस्से में ये पहला कदम तो ये है कि हिंदू लॉ बनाया गया जिसमें रजिस्ट्रेशन की उन्होंने बात की, तो तलाक की सूरत उन्होंने कोई वो उसका प्रोसीजर बनाया है, तो इसी तरह जो ईसाई बिरादरी है उसके भी इसी किस्म के डिमांड्स हैं और ये लग रहा है कि आगे चल के उनके लिए भी इस किस्म के कानून बनाए जाएंगे।
तो अब हमारे प्रोग्राम का वक्त अपने अख्ताम को पहुंच रहा है, हम चाहते थे कि हमारे साथ महेश मलानी साहब की भी बात हो सकती, जो कि सिंध असेंबली से रुकन हैं पार्लियामेंट के, तो उनसे बात नहीं हो सकी, हमारा ख्याल है कि लाइनें हमारी बहुत ख़राब थी जिसकी वजह से बहुत मसला रहा है, केशव साहब से भी बेहतर तौर पर बात नहीं हो सकी, बाहर तौर हम उनका बहुत बहुत शुक्रिया अदा करते हैं कि उन्होंने हमारे लिए वक्त निकाला हमारे प्रोग्राम में बात करने के लिए। اور ڈاکٹر حسنات فاروق حسنات کے ہم بہت شکر گزار ہیں, ہمیشہ کی طرح انہوں نے اپنا تجزیہ دیا اور ہمیں اپنا وقت بھی دیا. آپ کے ساتھ میری پھر بھی بات ہوگی. اور اب آج کے پروگرام کا وقت اب ختم ہونے کو ہے. میزبان بہجت کو, پروڈیوسر اسفر امام کو اور انجینئر مارٹن کروسس کو اجازت دیجیے. آپ سے ہماری ملاقات پھر ہوگی انہی پروگراموں کے اندر, اور جیسا کہ ہم نے کہا پروگرام نشر ہونے کے بعد اسے سنیے گا ضرور سوشل میڈیا پر, ہماری ویب سائٹ urduvoa.com پر, اور اس کے علاوہ فیس بک اور ٹویٹر پر بھی. آپ سے ہماری ملاقات پھر ہوگی. اب اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی